ओम शांति। हम बात कर रहे थे ग्लोबल वार्मिंग, उसके साथ ही ओजोन की जो डिप्लीशन हो रही है एंटार्कटिक के ऊपर, यानी देखिए पृथ्वी के ऊपर जो हमारा एटमॉस्फेरिक कवर है, कुछ गैसेस का एक कवर बना हुआ है जो सूर्य की जो अल्ट्रावायलेट रेज हैं, हार्मफुल रेज हैं, जो उनको पृथ्वी के एटमॉस्फेयर में आने से वो रोकता है या उसके इंपैक्ट को कम करता है। लेकिन उस एटमॉस्फेरिक जोन के अंदर जो कवर है, उसमें एंटार्कटिक के ऊपर एक हल्का सा गैप पैदा हो गया है, सुराख कहें उसको, या उसको उसका लेवल कम कहें, कुछ कहें, यानी वो उस तरह का सुराख नहीं है कि हम कहें कि जैसे छत में होल कर दें हम तो वो होल हो गया, वो बात नहीं है। यानी उस लेवल के ऊपर जो पूरी गैसेस हैं बाकी एटमॉस्फेयर में, उस लेवल पे कुछ एरिया में वो गैसेस नहीं हैं जो सूर्य की किरणों को रोकती हैं। सो परिणाम स्वरूप क्या है कि वो सूर्य की किरणें नीचे तक आ जाती हैं एंड दे आर हार्मफुल। और अगर ये हमारा एटमॉस्फेरिक कवर ना हो तो बिलीव मी वी कैनॉट एग्जिस्ट इवन फॉर वन सिंगल डे। अगर सिर्फ एक दिन के लिए भी पृथ्वी पर से वो कवर हटा दिया जाए तो यहां पर कोई भी जीव, मानव तो क्या, कोई भी जीव जिंदा नहीं बचेगा। दैट इज कितना हार्मफुल हो सकता है, और वो चीज जो है हो रही है। और यही कारण है कि इंटरनेशनल लेवल पर जोर लगाया जा रहा है कि वो जितना है उसको बढ़ने ना दिया जाए या कम से कम उसको खत्म किया जाए, वो होल बंद किया जाए ताकि सूर्य की जो थोड़ी बहुत किरणें भी आती हैं वहां पर वो ना आए। ये तो लकी है कि वो एंटार्कटिक पर जहां पॉपुलेशन है ही नहीं, लगभग नेग्लिजिबल है। अगर किसी थिक एरिया पर जैसे डेंस पॉपुलेशन वाले कंट्रीज हैं या एरियाज हैं, अगर वहां पर जो है वो ओजोन होता तो क्या होता। तो ये कई ऐसी चीजें हैं जो हमारे एनवायरमेंटल को डिग्रेड कर रही हैं। अब देखिए, हम अपने एनवायरमेंट को प्रॉपरली सस्टेन क्यों नहीं कर पाते हैं, यानी जो ये नॉन सस्टेनेबिलिटी है, हमारा जो एनवायरनमेंट है उसको अच्छे से हम बनाए रखें। कभी हम कोशिश करते हैं एनवायरनमेंट बन जाता है, साल बाद फिर गड़बड़ हो जाती है, किसी देश में हो रहा है कहीं नहीं हो रहा है। यानी व्हाई कांट वी मेक इट यूनिफॉर्म एंड परमानेंट, हम इसको पक्का क्यों नहीं बना सकते, क्यों नहीं ऐसा कर सकते कि हम उसको ठीक से यूनिफॉर्मली बनाएं, क्योंकि अल्टीमेटली इट इज फॉर द गुड ऑफ द ह्यूमन रेस, समस्त मानव जाति के लिए है। ये केवल भारत के लिए या अमेरिका के लिए या कनाडा के लिए या वहां के लोगों के लिए तो नहीं, सबके लिए है ना। उसके बावजूद भी हम प्रयास क्यों नहीं करते हैं, और कौन सी ऐसी बातें हैं जो इसको सस्टेन करने में, बनाए रखने में बाधा पैदा कर रही हैं। उनमें से दो तीन बातें जो हैं, यानी पहली बात तो जैसे आपकी बुक में भी कहा गया, द कंजम्पशन ऑफ एनर्जी। अब हम कितना एनर्जी को यूज करते हैं और कितनी एनर्जी को हम प्रोड्यूस करते हैं, और जितनी एनर्जी को हम यूज करेंगे उसको प्रोड्यूस करने के लिए भी तो हम एनवायरमेंट को खराब करेंगे ना। अब हम कहें जी, कई बार हम लोग आपस में कहते हैं आपको क्या है ना, मैं पेट्रोल खरीदता हूं अपनी गाड़ी में डालता हूं, पैसे भी तो मैं देता हूं, आपको क्या है। मुझे है ना, आपके पैसे तो पेपर करेंसी है ना, लेकिन आप जो पेट्रोल खरीदते हैं वो कहां से आता है, वो नेचुरल रिसोर्सेज का एक पार्ट है जिसको आप कंज्यूम कर रहे हैं, खराब कर रहे हैं, खत्म कर रहे हैं। और जब आप उस पेट्रोल या डीजल को जलाते हैं तो हवा के अंदर कितना जो है पोल्यूशन पैदा करते हैं, वो पोल्यूशन आप तो नहीं भोगते ना, वो हम लोग भोगते हैं ना सारे। सो ये नहीं, लेकिन यही इंडिविजुअल से बढ़कर कंट्रीज की अप्रोच ऐसी है कि हम एनर्जी यूज कर रहे हैं ना, हम डेवलप्ड कंट्री हैं, आपको क्या है? अगर आप जानना चाहें कि कौन से देश कितनी ज्यादा नेचुरल एनर्जीज को इस्तेमाल करते हैं, चाहे वो वाटर के फॉर्म में है उससे बिजली पैदा करते हैं, चाहे वो जो है पेट्रोल वगैरह जो है वो लेकर उससे एनर्जी पैदा करते हैं, चाहे वो जो है खनिज पदार्थों को कोयले वगैरह को इस्तेमाल करके एनर्जी पैदा करते हैं, थर्मल प्लांट्स लगाकर करते हैं, किसी भी फॉर्म में करते हैं, ऑस्ट्रेलिया और अमेरिका जैसे ऐसे कंट्री हैं जो लगभग 80 गुणा भारतीयों के मुकाबले में ज्यादा एनर्जी का इस्तेमाल करते हैं, 80 टाइम्स। अगर आप एक यूनिट इस्तेमाल करते हैं तो वो 80 यूनिट इस्तेमाल करते हैं, तो नेचुरली आप जो प्रोड्यूस करते हैं, जो नेचुरल रिसोर्सेज लगाते हैं, उसका 80 गुणा वो इस्तेमाल कर रहे हैं उसका, तो दैट इज नेचुरल रिसोर्सेज को वो खराब कर रहे हैं। और इन बातों की तरफ खास तौर पर डेवलप्ड और डेवलपिंग कंट्रीज अनमाइंडफुल है। अंडर डेवलप्ड कंट्रीज तो कुछ कर नहीं सकते, वो यूज भी कैसे करेंगे, उनके पास रिसोर्सेज नहीं है, उनकी इंडस्ट्रीज नहीं है, उनके पास जो है ऐसे व्हीकल्स नहीं है, इंफ्रास्ट्रक्चर नहीं है कि वो टेक्नोलॉजीज को डेवलप करें और एनर्जी को वो कर नहीं सकते हैं। और जो डेवलपिंग कंट्रीज हैं, इंडिया जैसे, चाइना जैसे जो हैं, और जो डेवलप्ड कंट्रीज हैं, अमेरिका, कनाडा, जापान जैसे, वो खूब इस्तेमाल कर रहे हैं और इसका फल बाकी सबको भोगना पड़ रहा है। और फिर होता क्या है, अनप्लैंड ड्रिलिंग ऑफ ऑयल। हम ऑयल की ड्रिलिंग करते हैं और आपको पता है 1990 का अगर आपको ध्यान हो, सद्दाम हुसैन का अगर आपको ध्यान हो, इराक, कुवैत वगैरह के अंदर जो है वहां पर, तो वहां ऐसा क्या था जिसके कारण जो है ये सारा झगड़ा हुआ और अमेरिका जैसे कंट्री को आकर वहां सद्दाम हुसैन और इराक पर काबू करना पड़ा? क्या था? इट वॉज ओनली ऑयल। इराक ने कुवैत के कुछ ऑयल वेल्स पर कब्जा कर लिया और वो ऑयल वेल्स जो है अमेरिका के कंट्रोल में थे। कुवैत के जितने भी ऑयल वेल्स हैं वो सारे अमेरिका के कंट्रोल में हैं। अब अगर कुवैत को जो है ऑयल देने में दिक्कत होगी अमेरिका को, तो अमेरिका की इकॉनमी शैटर हो जाएगी। अमेरिका की इकॉनमी कैसे चलेगी? ऑयल तो उधर से आता है, कुवैत से आता है। ये जितने भी गल्फ कंट्रीज हैं, चाहे वो दुबई है, कुवैत है, इराक है, ईरान है, ये जितने भी कंट्रीज हैं, ये सारे के सारे ऑयल पर सरवाइव कर रहे हैं ना। ऑयल के अलावा यहां कुछ नहीं, इनके तो यहां एक सुई भी नहीं बनती है। और ऑयल की ड्रिलिंग हो रही है, दबादब ड्रिलिंग हो रही है, और उस ड्रिलिंग को ले कौन रहा है? उन कंट्रीज के अंदर तो अपनी इंडस्ट्री नहीं है। मैं नाइजीरिया में गया, नाइजीरिया इज द सिक्स्थ लार्जेस्ट ऑयल प्रोड्यूसिंग कंट्री, दुनिया का छठा सबसे बड़ा देश जो तेल पैदा करता है, लेकिन उसकी अपनी, उस कंट्री की अपनी इंडस्ट्री नहीं है। और वो कंट्री अगर आप नक्शे में देखें बहुत बड़ा कंट्री है, और वो बैकवर्ड क्यों है? सिर्फ इसीलिए कि वो सारा ऑयल अमेरिका यूज करता है, अमेरिका का कंट्रोल है उसके ऊपर, अमेरिका वहां कोई इंडस्ट्री लगने नहीं देता है। हर चीज बाहर से आती है, हर चीज। जो इतना रिच कंट्री हो सकता है, कुवैत जैसा इतना रिच कंट्री हो सकता है, शायद आपको पता हो कुवैत का जो दिनार है उसकी कीमत, नो, इट इज मोर देन 170 रुपीज पर दिनार, 170 रुपए का एक दिनार, उसकी करेंसी क्यों इतनी पावरफुल है? अमेरिका का डॉलर एकदम कैसे अब शूट अप होने लग गया और 53 रुपए का हो गया, क्यों? दैट इज बिकॉज ऑफ देयर इकोनॉमिक एंड पॉलिटिकल पावर, कि उनकी करेंसी वो होती है। उनके कागज में कोई खास तो नहीं है कि डॉलर जिसके ऊपर प्रिंट हो गया वो कागज महंगा हो गया और जिस पर रुपी प्रिंट हो गया वो सस्ता हो गया, ऐसा क्या है उसमें? इट इज ओनली बिकॉज ऑफ द इंपैक्ट ऑफ दैट कंट्री, कि किसी देश की ये करेंसी पावरफुल होती है। सो कहने का भाव ये کہ انہوں نے کنزمپشن آف انرجی کو اندھا دھند جتنی ضرورت ہے وہ کیا، کل کا سوچا نہیں. اگر ہزار بلین جو آپ کے پاس بیرلز آف آئل زمین کے اندر ہے، 1000 بلین بیرلز آف آئل، آپ نے پرواہ نہیں کی کہ آپ 50 بلین پر ایئر نکال رہے ہو یا 200 بلین پر ایئر نکال رہے ہو، بنا یہ سوچے کہ 10 سال بعد 20 سال بعد کیا ہوگا دنیا کا، آئل کہاں سے ملے گا. انٹارکٹک میں ٹھیک ہے، انٹارکٹک میں ہے، وہاں ریسورسز ابھی ہیں، اس کو ابھی ٹیپ نہیں کیا گیا ہے، لیکن انٹارکٹک میں جا کر وہاں سے آئل نکالے گا کون؟ دا کلائمیٹ از ناٹ لائک دس. اگر آپ کہیں اور پڑھیں، کتاب میں نہیں ہے آپ کے یہ، لیکن اگر آپ دیکھیں وہاں سے نکالیں گے کیسے، اٹ ول بی اکنامیکلی انوائبل، پاسبل ہی نہیں ہوگا. آج ہمارا دیش آج بھی جو ہے 65-70 روپے لیٹر پیٹرول بیچتا ہے، دوسرے دیشوں کے، نائجیریا کے اندر پیٹرول جو ہے یہ انڈین کرنسی کے حساب سے 17 یا 18 روپے لیٹر ملتا ہے. اتنا امبیلنس بیکاز آف دا پروڈکشن اینڈ کنزمپشن. اکنامک لا، جنہوں نے اکنامکس پڑھی ہے، وہاں جو ڈیمانڈ اینڈ سپلائی کا رول ہے وہ اپلائی ہو رہا ہے وہاں پر جو ہے. سو یہ کب تک چلے گا؟ دیٹ ہیز ٹو بی چیکڈ، نہیں تو یہ ان مائنڈ فل چلتے جائیں گے، دقت آئے گی. اسی طرح انڈسٹریل ایکسپلائٹیشن ہے، گریڈ ہے. انڈسٹریلسٹ چاہتا ہے کہ جتنا زیادہ میں یوز کر سکوں، انڈسٹری چلتی رہے، 24 گھنٹے 3 شفٹ چلے، انوائرمنٹ پولیوٹ ہوتا ہے تو ہونے دے، میرا پروفٹ تو بن رہا ہے. اور وہ اپنے پروفٹ کے لیے امپلائیز کو اور فالتو تنخواہ بھی دینے کو تیار ہو جاتا ہے. یہ نہیں کہ وہ امپلائیز کا ایکسپلوئٹیشن کر رہا ہے. پچھلے 10 سالوں میں دیکھیں لوگوں کی کتنی تنخواہیں بڑھی ہیں، پرائیویٹ سیکٹر نے کتنا زیادہ پے کرنا شروع کیا لوگوں کو. کیوں؟ ان کے پاس پیسہ فالتو تھا کیا؟ نو، دے آر پروڈیوسنگ مور. دا مور دے پروڈیوس دا مور دے اسپینڈ، بٹ دا مور دے پروڈیوس دا مور دے ویسٹ دا انرجی، نیچرل ریسورسز. اتنا زیادہ تو نیچرل ریسورسز کو خراب کر رہے ہیں نا وہ. Yeah. پہلے تھا انڈسٹریلائز اور پیرش، کیونکہ وی آر ناٹ ڈیولپڈ، وی آر انڈر ڈیولپڈ کنٹری. یہ نعرہ آج بھی انڈر ڈیولپڈ کنٹریز کے لیے ہے، لیکن کیا ڈیولپڈ کنٹریز کے لیے بھی یہ ہو سکتا ہے؟ آج بھی دیکھیے، تھوڑے ٹائم میں پیچھے، کچھ سال پہلے بھی اور اب پھر ہونے والا ہے، انڈسٹریل ریسیشن امریکہ میں شروع ہو رہا ہے، پھر سے ہو رہا ہے. ابھی مشکل سے تو سنبھالا ہے انہوں نے. انڈیا کے اندر آپ تیار رہیے، پچھلے 2-3 سالوں سے آپ دیکھ رہے ہیں جو حالت ہو رہی ہے. اور یہ ہر بار ہماری گورنمنٹ جو بھی ہو کہ ہم امید ہے ود ان 2 ایئرز مہنگائی کو روک لیں. کہاں سے روک لو گے؟ آپ کے پاس الادین کا چراغ ہے کیا جس کے کارن آپ اس کو کھسیں گے اور وہ مہنگائی روک دے گا؟ سو یہ جو ان پلانڈ ہو رہا ہے، انڈسٹریل ایکسپلوئٹیشن ہو رہا ہے، اور یہ جو ہماری گریڈ ہے، یعنی جیسے ہم کہتے ہیں، اکثر کہا جاتا ہے دیر از انف فار ایوری بڈیز نیڈ بٹ ناٹ فار ایوری بڈیز گریڈ. اگر آپ کی ضرورت ہے، ضرورت پوری ہو سکتی ہے، لیکن آپ کا لالچ نہیں پورا ہو سکتا. لیکن ہمارا انڈسٹریلسٹ تو، ہمارا کیا، دنیا کا انڈسٹریلسٹ تو لالچی ہو گیا نا. اس کو تو پیسہ چاہیے، ادھک انکم چاہیے. یہی کارن ہے ہمارے دیش کے اندر روز پالیٹکس میں FDI پہ، فورن ڈائریکٹ انویسٹمنٹ کا کیا کیا جائے، الاؤ کریں نہ کریں. کبھی گورنمنٹ 50% کہتی ہے، کبھی کسی انڈسٹری کے لیے کہتی ہے، کبھی باقیوں کے لیے کہتی ہے، ایک دو کے لیے 100% کہتی ہے. پھر پولیٹیکل اپوزیشنز ہوتی ہیں، پھر رکتی ہے، چلتی ہے. یعنی وی ہیونٹ بین ایبل ٹو ڈیسائیڈ کہ FDI کا اسٹیٹس کیا ہو. جو ہماری FII ہیں، جو فورن کی ہماری جو ہے انویسٹمنٹ انڈسٹریز ہیں، ان کا کیا کیا جائے؟ ان کو الاؤ کیا جائے نہ کیا جائے؟ وہ لے جائیں گے پیسے. کیوں؟ لالچ ہے ہر ایک میں، وہ ہم روک نہیں پاتے. پھر ہم کہتے ہیں کہ پولیوشن ہو رہی ہے. ہوگی نا بھائی پولیوشن. تو اس کے بعد اب دیکھیں کیا ہو رہا ہے، ہمارے UNO کیا کر رہی ہے اس کے بارے میں. 1945 میں ہم نے یو این او بنایا، بنایا تو کہ دنیا کے اندر یدھ نہ ہوں، جھگڑے جو ہے سلجھ جائیں، لیکن ہم کتنے سکسیسفل ہوئے ہیں بیکاز آف یو این او کہنے کی بات نہیں، سب کو پتا ہے، سب کو پتا ہے. ہم دور کیوں جائیں، ہمارا اپنا ہی کشمیر کا مدعا آج تک یو این او میں لٹکا ہوا ہے، آج تک نہیں ہوا. سویز اور پاناما کینال کے جو مدعے تھے وہ آج تک وہاں لٹکے ہوئے ہیں. یعنی پیلسٹین کا، اسرائیل کا مدعا آج تک جو ہے وہاں سے نہیں ہوا، کانگو کا مدعا آج تک نہیں حل ہو سکا وہاں پر، یعنی وہ آج تک، ویتنام کا وہ نہیں ہوا آج تک، یعنی آج تک. اور پھر یو این او ایفرٹ تو کر رہا ہے، یو این او نے کتنی آرگنائزیشنز بنائی ہیں، کہیں یونیسیف بنا دیا، کہیں کوئی اور بنا دی ہیں، ڈبلیو ایچ او بنا دیا، ٹھیک ہے، ہو رہا ہے، ہو رہا ہے. لیکن ہم یہ بھی تو دیکھیں نا کہ ہمارا ان پٹ کتنا ہے، آؤٹ پٹ تو لگتا ہے ہو رہا ہے، لیکن اگر آپ 100 روپے لگا کر 10 روپے کا کام کر رہے ہیں، 10 روپے دکھ تو رہے ہیں لیکن لگایا کتنا ہے وہ تو دیکھیں. یو این او کا کتنا ایفرٹ ہو رہا ہے اس کے اندر، اور یو این او کے جو میجر ممبرز ہیں جن کو جو ہے ہم نے ویٹو پاور تک دی ہوئی ہے، سیکیورٹی کاؤنسل کے ممبرز ہیں، جب کوشچن اٹھتا ہے کہ انڈیا کو سیکیورٹی کاؤنسل کا ممبر بنایا جائے تو وہ کبھی اٹھتا ہے، کبھی رکتا ہے، کبھی جاپان ساتھ لگتا ہے، کبھی امریکہ لگتا ہے، کبھی نہیں لگتا ہے، کبھی رشیا ایشیور کرتا. واٹ از دس؟ دے آر بلیک میلنگ انڈیا. پارڈن، یو این او، یونائٹیڈ نیشنز آرگنائزیشن اٹ از. یا سو جو ہم بات کر رہے ہیں، یعنی ہو کیا رہا ہے وہاں پر جو ہے، امریکہ جیسا کنٹری، یعنی جو ہر کنٹری، ممبر کنٹری یو این او کو اپنا شیئر دیتا ہے ہر سال، فیس کہہ لیں ہم اس کی، امریکہ از دا لارجسٹ ڈیفالٹر، ڈیفالٹر یعنی اس کا کتنے ہی سالوں کا، کتنے ہی ہزاروں کروڑ روپیوں کے برابر یو این او میں ڈیو ہے، اس نے جمع نہیں کرایا، نہیں دیا ہے. اینڈ اسٹل ہی اٹ از دا موسٹ پاورفل کنٹری ان دا یو این او اسٹل. سو کیوں ہم نے تو نہیں دے رکھی پاور، لیکن اس کے پاور ہے نا. اب تو یونی بلاک ورلڈ ہو گیا نا، پہلے تو بائی پولر تھا، رشیا تھا، امریکہ تھا، چلو کوئی چیک اینڈ بیلنس ہوتا تھا، اب تو وہ سسٹمیٹیکلی رشیا کو ڈس انٹیگریٹ کیا گیا افغانستان کے ایشو کے اوپر، اور اس کے بعد جو ہے رشیا ڈس انٹیگریٹ ہو گیا، پولیٹیکل پاور نہیں رہا وہ اس طرح، کم سے کم اب امریکہ کو اس کا ڈر نہیں ہے، چائنا اٹھ رہا ہے، ابھی ٹائم لگے گا. سو امریکہ، اگر آپ کو دھیان ہو، 2-4 سال پہلے اس نے یہاں تک کہا کہ اگر کسی بھی دیش کے اندر کوئی ایسا ٹیررسٹ جو امریکہ پر جو ہے نقصان کا کارن بن سکتا ہے، امریکہ کو ادھیکار ہوگا یونی لیٹرلی اس کنٹری پر حملہ کرنے کا. یہ اپنے آپ کو ادھیکار دیا اس نے، اب روک لو آپ اس کو، روک سکتے ہو تو. یو این او ہے نا ہماری، کیسی یو این او ہے ہماری؟ لیکن یو این او نے پھر بھی کیا، بہت سارے انوائرمنٹ پر کیے، لیکن افسوس کی بات یہ ہوتی ہے کہ لیٹر پیچھے جو ہوا 1997 کے اندر جو ہے کیا گیا کیوٹو میں، جاپان کے اندر جو فیصلہ بھی کیا گیا انوائرمنٹ کے اوپر، واٹر کے اوپر، سینیٹیشن کے اوپر، انرجی کے اوپر، یعنی کیا گیا، فیصلہ ہو گیا، لیکن کیا ہوا، وہ انفیکٹو ہوا. کارن، یو ایس اے نے اس پر سگنیچر نہیں کیے. یو ایس اے واز دا اونلی کنٹری وچ سیڈ نو، مجھے یہ منظور نہیں ہے، آپ کو منظور نہیں ہے، باقی جتنے بھی 100 سے زیادہ دیش ہیں وہ اس کے اندر اس کو ایکسپٹ کر رہے ہیں، لیکن وہ کیوٹو کا، جاپان کا 1997 کا جو وہ تھا، یو این ایف سی کلائمیٹ کے اوپر جو تھا، کلائمیٹ چینج پر، وہ ختم ہو گیا، انفیکٹو ہو گیا، کینسل ہو گیا آلموسٹ. اسی طرح ابھی پیچھے تھا शायद 2009 या 10 के अंदर भी, वहां भी यूएसए प्रॉब्लम था, वहां भी नहीं हुआ, सिग्नेचर यूएसए नहीं करता। यानी 1919 के अंदर जो है लीग ऑफ नेशंस बनी थी, अगर आपको ध्यान हो, उसको बनाने वाला कौन था, अगर आपने पॉलिटिकल साइंस पढ़ी है तो, उसको बनाने वाला कौन था? अमेरिका। और क्या अमेरिका उसका मेंबर था? सोचे देखो, बनाने वाला अमेरिका लीग ऑफ नेशंस को, और वो स्वयं उसका मेंबर नहीं है। तो जब इस तरह की इम्बैलेंस्ड जो है हमारी वर्किंग होगी, आपकी बुक के अंदर यूएनओ के कई दिए गए हैं, मैं ब्रीफली बोल देता हूं उसको। यानी मेरा आइडिया था आपको बताने का कि यूएनओ कितनी इफेक्टिव हो रही है। वी स्टार्टेड इन 1972 जब हमने स्टॉकहोम कॉन्फ्रेंस किया एनवायरमेंट के ऊपर। उस वक्त हमने क्या किया कि डिस्कवर करें कौन से पेस्टिसाइड्स हैं जो नुकसान करते हैं, डीडीटी ये वो सारा। अमेरिका ने डीडीटी बंद कर दिया, और जितना अमेरिका में डीडीटी प्रोड्यूस हो रहा था वो इंडिया में भेज दिया। आपको पता है अभी कुछ साल पहले तक डीडीटी इंडिया में मिलता था, जबकि 1972 के अंदर डीडीटी को सारी दुनिया के अंदर बैन कर दिया गया था कि इसको इस्तेमाल नहीं किया जाएगा। बट स्टिल ये स्टॉक होम कॉन्फ्रेंस, उसकी कन्वेंशन के अंदर ये डिसाइड हुआ था, इंटरनेशनल यूएनओ के कारण डिसाइड हुआ था। बट स्टिल वी कंटिन्यू टू यूज दैट डीडीटी एटसेट्रा, जो है वो होता रहा हमारा। हमने बात की सस्टेनेबल डेवलपमेंट की, डेवलपमेंट वो हो जो हम सस्टेन कर सके, लेकिन दिस सॉर्ट ऑफ पॉलिटिकल पावर, इकोनॉमिक पावर, एक्सप्लॉयटेशन एट द लेवल ऑफ कंट्रीज, दिस कंटिन्यू टू हैपन एंड इवन नाउ इट हैपन्स, आज भी ये होता है। तो इस कारण से नहीं हो पाता। यूएनओ के एफर्ट्स जो है वो ठीक है, कहीं ना कहीं जैसे मैंने पहले कहा इनपुट आउटपुट को देखें फिर डिसाइड करें। हमें लगता है यूएनओ बहुत कुछ कर रहा है, हो रहा है, हां हो रहा है, ये किसने मना किया कि नहीं हो रहा, हो रहा है, लेकिन कितने एफर्ट से कितना हो रहा है वो आप देखें ना। कौन सी इंडस्ट्री चलेगी जो 5 लाख रुपया लगाकर 1 लाख का प्रॉफिट कमाए, 1 लाख का प्रोडक्ट पैदा करे, वो इंडस्ट्री कितने चलेगी? 1 साल 2 साल बंद कर देंगे उसको। लेकिन यूएनओ जैसी इंडस्ट्री हमारी 1945 से चल रही है ना अब तक। मैं इस हक में नहीं हूं कि इसको खत्म कर दिया जाए, बट व्हाई कांट वी इंप्रूव इट? वो इसलिए नहीं क्योंकि 5 कंट्रीज को वीटो है, दैट इज वीटो पावर। कोई भी आप फैसला कर लें, उन 5ों के जब तक साइन नहीं होंगे वो चल ही नहीं सकता, रेजोल्यूशन पास ही नहीं हो सकता। सिर्फ एक कंट्री अगर उस पर साइन करने से इनकार कर दे या उसको अपोज कर दे, तो चाहे 233 कंट्रीज ने उसके अंदर साइन किए हुए हों, वो एक्सेप्टेबल नहीं है 234 में से। दैट इज द प्रेजेंट स्टेट ऑफ अवर सो कॉल्ड वेरी सिविलाइज्ड एंड मॉडर्न टेक्नोलॉजिकली डेवलप्ड वर्ल्ड। ये हालत है हमारी। दैट इज द वेरी डार्क पिक्चर ऑफ द वर्ल्ड इन विच वी आर लिविंग। बाबा ठीक कहता है कि यह अत्यधिक कल युग है, यानी हम बारूद के एक ढेर पे बैठी है ये दुनिया। एक गीत की लाइन में है कहीं, यानी बारूद के एक ढेर पे बैठी है ये दुनिया, एक चिंगारी लगने की देर है, उड़ जाएगा सब कुछ। सो इसी तरह से हमने फिर ब्रिल्ट लैंड रिपोर्ट 1987 में बनाई। वहां फिर हमने ध्यान किया कि सारी दुनिया को मेजर थ्रेट्स कौन से हैं, कहां कहां चैलेंज हैं, कहां कहां पॉपुलेशन बढ़ रही है, कहां कहां ह्यूमन रिसोर्सेज खराब हो रही हैं, कहां हम फूड सिक्योरिटी को ले आए, कहां हम एनर्जी को पैदा करें, कहां हम स्पीशीज को बचाने का प्रयास करें, कहां हम अच्छे इकोनॉमिक सिस्टम्स पैदा करें, कहां इंडस्ट्री को चेक करें, कहां हम अर्बन डेवलपमेंट जो बहुत तेजी से हो रही है उसको रोकें। ये सारा 1987 में ये रिपोर्ट लाए हम, लेकिन क्या हुआ? फिर वहीं के वहीं रहे। फिर अर्थ समिट की हमने 1992 के अंदर रियो डी जेनेरो ब्राजील के अंदर हमने ये किया। وہاں بھی پھر اسی طرح سے یہی کیا گیا کہ یہ جو آدمی کام کر رہا ہے اس کا جو نیگیٹو امپیکٹ ہو رہا ہے, انڈسٹریلائزیشن کہہ لیں, لائف سٹائل کہہ لیں, جو جتنا بھی نیگیٹو ہو رہا ہے اس کو ریورس کریں, روکیں اس کو. یعنی جہاں تک فیل کرنے کی پرابلم کو انڈرسٹینڈ, آپ کی ریسرچ میں ایک بڑا میجر ٹاپک ہوتا ہے کہ پرابلم کو انڈرسٹینڈ کریں اچھے سے کہ آپ کیا کرنا چاہتے ہیں, ریسرچ کس پر کیا. وہ پرابلم کو تو ہم نے انڈرسٹینڈ کیا, ہم نے اچھے سے سمجھ لیا کہ انوائرمنٹ میں بہت پرابلم ہو رہی ہے, اس کو روکنا, اگر انسان کو جینا ہے تو یہ روکنا ہوگا, وہ سمجھ گئے ہم, ہو گیا, لیکن کام تو پھر نہیں ہو رہا نا اس کے اندر. یعنی یہاں ہم نے جو ہے بنایا پھر ایک گلوبل ایجنڈا فار 21, یعنی گلوبل ایجنڈا, ساری دنیا کا ایجنڈا بنایا 2021 تک جو ہے کس طرح کا ہونا چاہیے, ڈیولپڈ ورلڈ ہونا چاہیے, اچھا انوائرمنٹل بیلنس ہونا چاہیے, اور اس پیکٹ کو, اس ریزولوشن کو 178 دیشوں نے ایکسپٹ کیا, 178 دیشوں نے. لیکن اس کے بعد بھی پرینام کیا ہوا وہاں, حالانکہ اس میں یہ لیا گیا کہ انڈیویجول کو نہ کر کے سوسائٹی کو ایز اے یونٹ آف ڈیولپمنٹ مانا جائے, پوری سوسائٹی کو ٹارگٹ کیا جائے, یہ نہیں کہ لوگ اس کا, اس گروپ کا, ان کا لائف سٹائل ٹھیک کیا, نہیں, پوری سوسائٹی کا لائف سٹائل ٹھیک کیا جائے, اس کو ایک یونٹ مانا گیا, یونٹ آف ڈیولپمنٹ. 178 دیشوں میں اگر ان سے آدھے کنٹریز بھی اس کو ٹھیک کر لیتے, یعنی لگ بھگ جو ہے ہم یوں کہیں کہ 90-95 دیش بھی جو ہے اس کو ٹھیک کر لیتے تو شاید کچھ ہو جاتا. لیکن بات وہیں رہی, ایجنڈے تک رہی, ریزولوشن تک رہی, پیپر تک رہی. پھر جیسے میں نے کہا کہ یونائٹڈ نیشنز کا جو ہے کلائمیٹ چینج پر 1997 میں کیوٹو میں جاپان کے اندر جو ہے وہ کانفرنس ہوئی یو این ایف سی کے نام سے, وہاں وہی باتیں, واٹر, سینیٹیشن, انرجی, یہ وہ سارا کیا گیا. پورا ہفتہ بھر جو ہے وہ ڈسکشنز اور یہ ساری چلتی رہی, لیکن الٹیمیٹلی وہ انفیکٹو ہو گیا جب امریکہ اسے واک آؤٹ کر گیا, امریکہ باہر نکل گیا. نو, آئی ڈونٹ اگری. کارن, کیونکہ امریکہ کو یہ کہا گیا کہ آپ بہت زیادہ ریسورسز کو یوز کرتے ہیں, آپ وارمنگ کے, جو گلوبل وارمنگ کے سب سے بڑے کارن آپ ہو, آپ کی انڈسٹری ہے, سب سے پہلے چیک آپ اپنے کنٹری سے شروع کریں. یعنی اس سمے یہ کہا گیا کہ آپ بھی تو اپنا حصہ لیں, ذمہ واری لیں. صرف آپ کا ادھیکار یہ ہے کہ جو ڈیولپنگ کنٹریز ہیں ان کو آپ روکیں, یہ نہیں کرنا, وہ نہیں کرنا, ایسے نہیں ہونا. ارے آپ دیکھو نا یو ایس اے میں کیا ہو رہا ہے, یو ایس اے کی انڈسٹریز ورلڈ وائڈ کیا کیا کر رہی ہیں, کتنے دیشوں میں جا کر. آپ یہ دیکھو بھوپال گیس کا کیا ہے, کاربائٹ کا جو کیس تھا وہ کہاں کا ہے, یو ایس اے کا تھا نا, وہ آج تک نہیں سیٹل ہوا, کتنے لوگ مر گئے, اور وہاں کی آج بھی ریڈیو ایکٹیویٹی جو ہے آج بھی وہاں کے لوگوں کے جیون کو خراب کر رہی ہے. آج بھی وہاں پیدا ہونے والے بچے کوئی نہ کوئی ڈیفیکٹ لے کر پیدا ہوتے ہیں, جیسے ہیروشیما اور ناگاساکی کے اندر. آج بھی وہاں یہ ہے کہ جہاں وہ بم گرائے گئے تھے 1945 کے اندر, وہاں پر آج بھی گھاس کا تنکا نہیں پیدا ہوتا. اس جگہ پر جہاں بم گرے تھے وہاں پر گھاس کا تنکا آج تک نہیں پیدا ہوتا, اتنی ریڈیو ایکٹیویٹی ہے, اتنے ڈیمیجنگ اور ہارمفل امپیکٹ ہیں ان چیزوں کے. تو ہم نے ان کو کہا کہ کریں گے آپ, لیکن ریزلٹ یہ ہوا کہ میں اس کا ممبر ہی نہیں بنتا, میں اس میں پارٹیسپیٹ ہی نہیں کر. اب یو این او کے پاس پاور ہے, آپ روکیں اس کو. یعنی جب یہ بات پولیٹیکل ہو جاتی ہے, وی آر ناٹ ڈسکسنگ پالیٹکس, لیکن جب یہ پیچھے عراق میں, افغانستان میں یہ پارٹیسپیشن آف یو ایس اے فورسز ہوا, وہاں کہاں یو این او اس کو روک پایا, یو این او کی پرمیشن کے بنا اس نے اپنی فورسز بھیجی, دوسرے دیش کی گورنمنٹ کو یو این او کی پرمیشن کے بنا اٹیک کر کے گرایا, کون روک پایا اس کو, کیا ساری دنیا اکٹھی ہو گئی, کہ یو ایس اے نے یو این او کے نارمز کے اگینسٹ جا کر وائلیٹ کر کے یہ کیا، اس کو روکا کیا گیا کیا؟ نہیں ہوا. جب ایسا امبیلنس ہوگا تو یو این او کے ایفرٹ کیا کام کریں گے؟ وی کانٹ ڈو. ابھی لیٹسٹ پیچھے جو ورلڈ سمٹ ہوا جوہانسبرگ ساؤتھ افریقہ کے اندر 2002 کے اندر، اس میں پھر اسی طرح سے کہا گیا کہ ایکسس ٹو کلین پوٹیبل واٹر، یعنی صاف پینے لائق پانی، کم سے کم یہ تو ہر ایک ویکتی کو مہیا کرا سکیں، ہر ایک ویکتی کے گھر میں سینیٹیشن کا ارینجمنٹ ہو، یعنی ہر جگہ پر ایسا ہو، چاہے گورنمنٹ کرے انویسٹمنٹ چاہے پرائیویٹ انویسٹمنٹ ہو، لیکن یہ دو چیزیں تو ہم دے سکیں. ریزولوشن تو پاس ہو گیا. اب بھارت کے اندر بھی کتنی جگہ ایسی ہیں، کتنے گاؤں ایسے ہیں جہاں پینے کا پانی آپ کو صاف ملتا ہے، کتنے ایسے گھر ہیں جہاں کے لوگ صبح اٹھ کر جو ہے وہ کھیتوں کی طرف نہیں جاتے ہیں. یہ تو شکر ہے ابھی کچھ سال پہلے تک، ورنہ وہ ٹائم بھی تھا جب گندگی کو سر پہ اٹھا کر جو ہے وہ لوگ جاتے تھے. تو یعنی یو این او کے ایفرٹس ڈسپائٹ آل دیز ایفرٹس نہیں ہو پایا. سو اسی لیے ضرورت کیا ہے ہماری؟ سب سے بڑی ضرورت یہ ہے کہ آج کے آدمی کو، انسان کو جاگنا ہوگا. یہ نہیں کہ ڈیولپمنٹ نہ ہو، ڈیولپمنٹ ہو. وی شوڈ ناٹ گو اگینسٹ دا ڈیولپمنٹ، اکنامک، پولیٹیکل، وٹ ایور، ایگریکلچرل، ساری ڈیولپمنٹ ہونی چاہیے. بٹ دس ڈیولپمنٹ شوڈ بی سسٹینیبل سو فار ایز اور انوائرمنٹ از کنسرنڈ. جہاں تک ہمارا انوائرمنٹ ہے وہ اس کو، ڈیولپمنٹ اس کو ہارم کرنے والی نہیں ہونی چاہیے. اس کے لیے ضروری ہے کہ ہم اپنی کلچرل اویئرنیس پیدا کریں. اکثر ہماری اپروچ کیا، مجھے کیا، ارے میں کوئی بزنس مین ہوں نا، میں ایک سمپل سا آدمی ہوں، ارے میں تو اس انڈسٹری کا امپلائی ہوں نا. وہ فیکٹری کو آپ بند کرو گے، میری نوکری کا کیا ہوگا بھائی، میرا پریوار کہاں جائے گا؟ مطلب ہماری پرائیورٹیز تو یہ ہیں، مجھے میرا نوکری چاہیے، مجھے میرے پریوار کا پیٹ بھرنا ہے، گاؤں کا کیا ہوتا ہے، دیش کا کیا. ارے کون سوچتا ہے نا، لوگ بات کیا کرتے ہیں، آرگیومنٹ، ارے جب میں نہیں رہوں گا تو دیش کا مجھے کیا لینا ہے، میں نہیں رہوں گا تو. جب میری انڈیویجول ایگزسٹنس جو ہے از مور امپورٹنٹ دین دا ایگزسٹنس آف دا نیشن، اور تھوڑا اور اوپر جائیں تو when individual existence is more important than the existence of humanity, than the existence of the earth, تو کون environment کو ٹھیک کر پائے گا؟ So cultural awareness لانے کی ضرورت ہے. جو ہماری آج کی innovative forces ہیں، روز نئے نئے ٹیکنالوجی یہ کر رہے ہیں، آج ہم نے یہ بنا دیا، آج ہم نے وہ بنا دیا، اور ان کے اگینسٹ جو کنزرویٹو فورسز ہیں، پرانی روڑی وادی، وہ آپس میں ملے نا، کہیں بیچ کا راستہ نکالے نا. کہتے ہیں نا کہ آسمان تھوڑا نیچے آ جائے، دھرتی کچھ اوپر اٹھ جائے، کچھ ایسی ترکیب لگاؤ دونوں میں انتر مٹ جائے. تو ایسا کچھ کرے نا کہ وہ اور ہم الگ تو نہ ہونا، ارتھ الگ، آسمان ارتھ الگ، دونوں کا ایک دوسرے کے بنا گزارا نہیں ہے نا. پروگرس ہونی چاہیے، ڈیولپمنٹ نہیں ہوگی تو لائف کیسے امپروو ہونی چاہیے، لیکن اس کے ساتھ ساتھ ڈیگریڈیشن بھی تو نہیں ہونی چاہیے نا. ہمارے جتنے بھی جو ہے پوزیٹو فورسز ہیں وہ تو کام کریں، لیکن نیگیٹو فورسز کو بھی تو ڈیولپ نہ ہونے دیں، نیگیٹیوٹی کو تو آگے نہ بڑھنے دیں، پوزیٹو تو بڑھے، پازیٹو ختم نہ ہو. ہر ایک کو اچھے کپڑے ملے، اچھے ویکلز ملے، اچھا رہن سہن ملے، اچھا کھان پان ملے، اچھی بات ہے، لیکن آپ کے بچوں کو بھی تو وہ چیزیں بعد میں ملتی رہیں، اس کا بھی تو سوچیں. کیول آپ نے ہی جینا ہے، آپ کے بچوں کو نہیں جینا کیا؟ کل آپ کے بچے کیا لیں گے، کیا کریں گے، کیسے جیئیں گے؟ اپنگ پیدا ہوں گے، سانس بھی نہ لے سکیں. آپ ذرا کلپنا کریں اس سمے کی، جب آپ کے گھروں سے ہر آدمی جب نکلے تو پیچھے آکسیجن کا سلنڈر رکھا ہوا ہو، اس نے پیٹھ پر لٹکایا ہوا ہو، کیسا لگے گا؟ آکسیجن کا سلنڈر ہر ایک کے ساتھ، ابھی تو سکول بیگز تک پہنچے ہیں ہم، جو اتنے بھاری ہیں کہ اٹھتے نہیں ہیں، ماں باپ بیچارے سکول تک جاتے ہیں، چھوڑنے بھی لانے کیا بات جی، ویسے تو بچہ چلا جائے، یہ بیگ کون اٹھائے گا؟ یہ گدھے کا بوجھ ہے، کون اٹھائے گا اس کو؟ کتابوں کا بوجھ، بستے کا بوجھ جو ہے بچے کے بوجھ سے زیادہ ہے نا. پھر ہم نے کمپیوٹر انوینٹ کر، اب بچے کو بستہ اٹھانے کی ضرورت نہیں ہے. اب کیا ہوتا ہے، بہت سارے سکول ہیں جو ہوم ورک کے لیے ماں باپ کو، پتا کیا کہتے ہیں؟ اگر آپ کو نہ پتا ہو تو میں بتا دوں کہ وہ ماں باپ کو یہ کہتے ہیں کہ انٹرنیٹ پر دیکھیے، ہم نے ہوم ورک انٹرنیٹ پہ ڈال دیا، آپ اپنے گھر دیکھ لیں. یس اٹ از ہیپننگ، مائی گرینڈ چلڈرن گو ٹو سچ سکول جہاں پر ہوم ورک کلاس میں نہیں دیا جاتا. ماں باپ کو بول دیا روز انٹرنیٹ کی اس سائٹ کو دیکھیے، آپ کو پتہ لگ جائے گا کون سا ہوم ورک ہے. دیٹ از واٹس ہیپننگ. تو ڈیولپمنٹ، ڈیولپمنٹ کی بات ہم کرتے ہیں، ایسی ڈیولپمنٹ چاہیے کیا ہمیں؟ نو، وی ڈونٹ وانٹ دس ڈیولپمنٹ. جہاں کلچر نہیں ہے، جہاں ہیومن بینگ ہیومن بینگ کو جانتا نہیں ہے، اس کے ساتھ کنسرن نہیں ہے، پھر ہم جتنے بھی لوگ ہیں پھر وہ اتنے دیش ہیں کیا؟ اس طرح کا جیون جینا چاہتے ہیں کیا؟ ڈو وی وانٹ دیٹ آل آف آس شوڈ بی لیونگ ان اے واٹر ٹائٹ کمپارٹمنٹ؟ ہر ایک کا کچھ آج بھی ہو رہا ہے نا، پڑوس کا پتہ نہیں کون رہتا ہے، اوپر کون رہتا ہے پتہ نہیں، نیچے کون رہتا ہے پتہ نہیں، میں کہاں رہتا ہوں؟ بیچ میں، ترشنکو کی طرح لٹکا ہوا ہو ہوا کے اندر. حالت وہی ہے نا، پہلے گروتھ یوں ہو رہی تھی، یوں ہو رہی تھی، اب یوں ہو رہی ہے، 50 منزلہ 60 منزلہ. میں نے ایک بار ایک بھائی سے پوچھا آپ کہاں رہتے ہیں؟ جی میں 49th فلور پہ رہتا ہوں، 49th فلور پہ رہتا. اوکے لکی یو آر لکی. کیوں جی؟ اس نے پوچھا کیسے؟ میں کہ شکر ہے نا آپ کے شہر میں بھوکمپ نہیں آیا نا. بھوکمپ آ گیا تو آپ کا مکان کون سا تھا جو گر گیا؟ کیسے دکھائیں گے؟ جو زمین گراؤنڈ فلور پر رہتا ہے، لیکن اب دیکھیے آپ کی انفارمیشن کے لیے، اب گراؤنڈ فلور پہ بھی کوئی نہیں رہتا ہے، کیونکہ گراؤنڈ فلور پہ پارکنگ بنا دی گئی ہے. واٹ این آئرنی، کتنی وڈمبنا ہے کہ ہم دھرتی پر نہیں رہتے ہیں، ہوا میں رہتے ہیں. اور ایک بھوکمپ آیا تو سارے کے سارے بے گھر بار ہو جائیں گے. So, are we preparing for this sort of life? کیا ہم نے پرگتیشیل جیون کی یہ کلپنا کی تھی کیا کہ ہمارا پرگتیشیل جو جیون ہوگا ایسا ہوگا؟ یہ سوچا تھا کبھی ہم نے جب ہم پرگتی کرنے لگے تھے تو؟ سو اسی طرح سے ہمیں گریننگ، ایک آپ کی بک میں گریننگ آف دھنتوری دیا گیا ہے، وہ ایک گاؤں کا ایگزامپل دیا گیا ہے. ویسے تو وہ یہ کوشش یہ کی گئی ہے کہ کوآپریشن لوگوں کے اندر ہو، کہ وہ کس طرح سے 1985 کے اندر پیپل کی کوآپریشن سے دھنتوری نام کا جگہ گاؤں جو ہے جس کو ڈیفورسٹیشن سے بالکل خالی کر دیا گیا تھا، اور ٹرائبل لوگوں نے وہاں پر رہ کر اکٹھے ہو کر اس کو ہرا بھرا کیا، اور جب باقی لوگ اس کو پھر کاٹنے کے لیے آئے تو وہ لوگ یونائٹ ہو گئے. ان کو لالچ بھی دیا گیا کہ 50% آف دا پروفٹ ہم آپ کو دیں گے، لیکن اس کے باوجود بھی انہوں نے وہ فارسٹ کٹنے نہیں دیے. بھائی جی بہت دیر ہو گئی کیا؟ آپ تھک گئے؟ نہیں نا، اوکے 5 منٹ اور. مجھے 7:45 تک کہا گیا تھا، ویسے بھی ہم 15 منٹ 6:45 کی بجائے 6 بجے آئے تھے نا، اسی لیے. چلیے، اسی طرح سے وہ انہوں نے اپنے اس ایریا کو گرین کیا، دھنتری کا ایگزامپل ورلڈ وائڈ بنا، جس ایگزامپل کو لے کر وہ چلے. ویسے ادھر نارتھ انڈیا کی طرف ایک گروپ ہے، سوسائٹی ہے، بشنوئی سوسائٹی ہے، بشنوئی لوگ ہیں، وہ درختوں کو ورکشوں کو کاٹنے نہیں، ہریانہ میں بھی ہیں، راجستھان میں بھی ہیں، وہ ورکشوں کو کاٹنے نہیں دیتے. چپکو موومنٹ جو شروع ہوا वो क्या था, वृक्ष काटने के वक्त वो वृक्ष के साथ चिपक गए, काट लो इफ यू वांट। तो यू इस तरह से उन्होंने किया। आई मीन दीज आर सम ऑफ द इंपॉर्टेंट थिंग्स बीइंग अंडरटेकन बाय द पीपल। तो ये एक एग्जांपल इसलिए नहीं दिया आपकी किताब में कि ये हुआ, ये एक उदाहरण है कि लोग स्वयं भी कर सकते हैं, गवर्नमेंट की सपोर्ट की जरूरत नहीं है। गवर्नमेंट आपके साथ है या नहीं है, गवर्नमेंट करती है या नहीं करती है, उसकी जरूरत नहीं है हमें। इसी तरह से यानी हमें एक और भी चाहिए कि हम अपनी ड्यूटी के प्रति भी तो कॉन्शियसनेस हो। ये क्या हुआ, कौन देखता है, मुझे क्या है, वो एटीट्यूड नहीं चलेगा, वो नहीं चलेगा। वो एग्जांपल जो देते हैं ना, एक राजा ने कहा मुझे दूध से नहाना, वो तो किताबी कहानियां हैं, मुझे दूध से नहाना है। पूरे गांव वाले जो हैं एक एक लोटा जो है दूध का जो है उस ड्रम में या उस तालाब में डालेंगे ताकि दूसरे दिन सुबह राजा जो है वो दूध से नहाएगा। मेरे जैसे एक ने सोचा अरे सारा गांव दूध डालेगा, जब मैंने एक पानी का लोटा डाल दिया तो क्या फर्क पड़ता है। और वो मेरा संकल्प सारे गांव में फैल गया तो सवेरे राजा को पानी का ड्रम भरा हुआ मिला, क्योंकि हरेक ने यही सोचा मैं एक लोटा डालूंगा पानी तो इतने बड़े दूध के ड्रम में एक लोटा पानी नजर थोड़ी आएगा। तो सबकी थिंकिंग वो हो गई। तो यही बात है, अगर मैं सोचूंगा कि ये काम ठीक करना है तो बाकी भी सोचेंगे ठीक करना है। मैं सोचूंगा एनवायरनमेंट को बचाना है तो बाकी भी एनवायरनमेंट को बचाएंगे। और मैं सोचूं मेरे नुकसान करने से क्या होता है, सभी यही सोचेंगे। इसी तरह से एक बार जो है यानी श्रिंप की कहानी भी आपके दी गई है, यानी म्यूचुअल इंपैक्ट फैलता है ना। एक तालाब से मछली को ब्रीफली तालाब से मछली को निकाल के किसी दूसरे तालाब में डाल दें जहां उसके लिए बड़ी इनकन्वीनियंस अनकंफर्टेबल और यहां तक कि वो मर भी जाए तो उन दूसरी मछलियों पर भी असर पड़ता है, वो भी मरेंगी परेशान। क्यों, आपस में लिंक है, लिंक है। इसीलिए जो आप करेंगे आपका असर दूर बैठे हुए लोगों पर भी पड़ेगा। ये मत सोचे कि केवल आप कर रहे हैं, देखा देखी होता है, एक दूसरे को देख के लोग करते हैं। आपकी बुक के अंदर एक 100th मंकी की कहानी दी हुई है, यानी 100th मंकी की जापान की कहानी है। हुआ क्या कि एक रेगिस्तान के अंदर मंकीज काफी सारे थे, रहते थे, तो कुछ लोगों ने क्या किया, स्वीट पोटैटोज फेंकनी, यानी जिसको आप शक्करकंदी क्या कहते हैं आप, तो वो फेंकनी शुरू कर दी। अब वो बेचारे मंकीज गए, उठाई, खाने लगे, तो मिट्टी से उठाई तो मिट्टी आएगी ना साथ में, कुछ ने तो फेंक दिया, कुछ ने किसी अनमने मन से खा लिया जो बहुत भूखे थे, क्या करें। उनमें से फिर एक को ऐसे कुछ लगा, अचानक ट्रायल एंड एरर हुआ या उसको दिमाग में आया, कॉग्निशन हुई, आई डोंट नो, लेकिन वो हुआ क्या कि वो साथ के तालाब में वो एक को ले गया, शक्करकंदी को, उसने बाय चांस पानी में गिरी और उसने निकाल ली वापस, और उसके बाद उसने खाया, ये पानी में डालने के बाद तो स्वादी हो जाती है। उसको ये ध्यान नहीं आया कि रेत हट गई, उसको लगा पानी में डालने से शक्करकंदी बहुत अच्छी बन जाती है। वो गया और शक्करकंदी उठाकर लाया, पानी में डाल दी, फिर उठा ली, उसको लगा गुड, दैट इज गुड, दैट इज ट्रायल एंड एरर। जिन्होंने साइकोलॉजी पढ़ी है दे नो दिस इज हाउ द थियरी ऑफ ट्रायल एंड एरर वर्क्स। एक बार, दो बार, चार बार, दस बार, ओ उसको लगा, बाकी मंकीज ने भी देखा, अरे ये ऐसे करता है, इसको बड़ा मजा आता है, उन्होंने भी उठाया किया, तो दे लर्नड। ये हमारे लिए एक मॉरल है, अगर कुछ लोग एनवायरमेंट को ठीक करके जी सकते हैं तो हम भी कर सकते हैं ना। तो वहां ये जो है 100th मंकी सिंड्रोम के नाम से जाना जाता है। सो देखिए, रेमेडियल एक्शंस, जैसे हमने ये कहा क्या क्या करें रेमेडियल एक्शंस एनवायरमेंट के लिए, क्या करें हम अपना, सबसे पहली बात ये है अपना लाइफ स्टाइल एनवायरमेंट फ्रेंडली बनाएं। मत सोचें लग्जरी की बात, सोचें कि मैं कम से कम कितना पॉल्यूट किए बिना जीवन को अच्छा जी सकता हूं, कंफर्टेबल जी सकता हूं, दुखी ना हो, लेकिन मैं एनवायरमेंट को पोल्यूट भी ना करूं। इसीलिए जो रबिश है मेरे घर के अंदर, जो धुआं निकलता है, या जैसे पानी की वेस्टेज है, या ऐसा जो है जो हमने वेजिटेरियन नॉन वेजिटेरियन टाइप ऑफ लाइफ बना रखी है, ये तो हमारे अपने बस में है ना, कर सकते हैं ना जीवन को ठीक। जो कम से कम पोल्यूट करता है उससे हम जी सकते हैं ना। इसी तरह से अगर मैं अपने घर के अंदर, अपने चारों तरफ के वातावरण के अंदर एक पोल्यूशन फ्री जीवन जी सकता हूं, तो मैं दूसरों को भी बताऊं ना, शेयरिंग ऑफ नॉलेज, मैं ये नॉलेज शेयर करूं, अपनी स्किल्स अपनी वैल्यूज दूसरों को बताऊं। मैं छुपा कर क्यों रखूं कि मैं तो 10 रुपए खर्च करके पूरा महीना बहुत अच्छा बिजली का इस्तेमाल करता। अरे दूसरों को भी बताओ ना, नेचुरल रिसोर्सेज सेव होंगे। ये नहीं कि आप अमीर बने रहोगे और दूसरे गरीब हो जाएंगे, उनका खर्च ज्यादा होगा, वो और बात, लेकिन यू विल बी हेल्पिंग द होल ह्यूमैनिटी। इट्स नॉट हेल्पिंग जस्ट योर सेल्फ और योर नेबर, इट इज हेल्पिंग द होल ह्यूमैनिटी, पूरी मानवता को आप हेल्प करेंगे। इसी तरह से हमें शौक तो है, बहुतों के घरों में मैंने देखा कि फ्लावर बेड्स और ये वो प्लांट्स रखे हुए हैं, लेकिन हमने कभी सोचा कि हम वो प्लांट्स रखें जो मेरे इस एनवायरनमेंट में अच्छे हैं, जहां पानी कम है वहां हम यूकलिप्टस लगा देते हैं। बताइए क्यों भाई, सफेदा जो पानी वैसे ही बहुत पीता है, खींचता, वहां हमने सफेदे लगा रखे हैं, तो जमीन की पावर हम खराब कर रहे हैं। हम प्लांट्स लगाएं जो सूटेबल हैं उस एरिया के लिए जो है। सो इसी तरह से जो है, हम जितनी भी न्यू ट्रेंड्स बनती हैं एनवायरमेंट के लिए, उनको अंधाधुंध नहीं अपनाएं, एनालाइज करें, मेरे कंट्री में, मेरे एनवायरमेंट में, मेरी सोसाइटी में, मेरे घर में इसका कितना फायदा और कितना नुकसान है। जैसे मैंने आपको एक्वा गार्ड का एग्जाम्पल दिया, अभी लोग तो एक्वा गार्ड से बढ़ के कहां पहुंच गए, आरओ पे आ गए। उससे फायदा ही फायदा होगा शायद, है होता है ना, फायदा ही फायदा है, लेकिन हम ये भूल गए कि हमारी इतनी इम्यूनिटी खराब हो गई कि अगर आपके घर का बच्चा किसी और के घर का एक गिलास पानी पी लेता है, तो शाम को आप उस बच्चे को डॉक्टर के पास ले जाते हो, और डॉक्टर को वो जब बताते हैं तो मुझे हंसी आती है। डॉक्टर पूछता है क्या किया, डॉक्टर साहब कुछ नहीं, आज ये पड़ोसी के घर गया था, वहां पानी पी लिया। कितनी अजीब लगता है, किसी दूसरे के घर में जरा सा कुछ खा लिया, ये हमारा लेवल ऑफ इम्यूनिटी है। हम अपने आप को क्या कहते हैं, क्राउन ऑफ द क्रिएशन, क्राउन ऑफ द क्रिएशन, हम सृष्टि के सरताज हैं। बात वही होगी ना, रहने को घर नहीं है सारा जहां हमारा, बात वही, जब हम खुद इतने कमजोर हैं क्या सामना करेंगे, किसी को क्या जरूरत पड़ी है मेरे पर गोलियां चलाए मारे, मुझे एक गिलास पानी पिला देना, मैं वैसे ही मर जाऊंगा। देखो क्या आयरनी है, आयरनी। हम कहते हैं प्यासे को पानी पिलाना चाहिए, वो प्यासा कहता है सॉरी सर, मैं आपके घर का पानी नहीं पी सकता, मर जाऊंगा लेकिन आपके घर का पानी नहीं पीऊंगा। ये हमारी इम्यूनिटी है। सो हमें ये एनालाइज करना है, ट्री प्लांटेशन का करना, फिर साथ में हमने अल्टरनेट, जितनी भी है अल्टरनेटिव टेक्नोलॉजीज का विकास करना है ना। जैसे सोलार का हम कर रहे हैं, सोलर एनर्जीज का, फ्लैट प्लेट्स हैं, कंसंट्रेटिंग कलेक्टर्स हैं, फोटोवोल्टिक्स हैं, ये आपके बुक में दिए हैं, लेकिन दीज आर द टाइप्स। ये नहीं कि हमें इसके बारे में बहुत लर्न करना है, रटना नहीं, दीज आर जस्ट द मेथड्स, द मोड्स कि हम किस तरह से उसका इस्तेमाल कर सकते हैं। और हमारे कंट्री में अगर मैं ये कहूं कि वाटर रिसाइकलिंग बहुत सारे तो जो है मुंह हाथ पर जो है वो नाक पर अपना हाथ रख ले, वाटर रिसाइकलिंग, नाली में जाता हुआ पानी उसको आप रिसाइकल करेंगे और फिर हमारे घरों में सप्लाई करेंगे, ओ नो, हमें बड़ा अजीब लगता है। लेकिन क्यों उस वाटर को आप क्यों वेस्ट कर रहे हैं, फेंक क्यों रहे हैं, अरे इतना साफ सुथरा पानी है, आपने कपड़े धो लिए, वो पानी चला गया, آگے جا کر اس کو ریسائیکل کر کے اس کو صاف کر کے پھر دوبارہ اگر آپ کے گھر سپلائی ہو جائے تو کیا بری بات ہے. کہیں تو کہتے جی اگر مجھے پتا چل جائے یہ ریسائیکل ہو کے آئے تو میں تو اپنے گھر کا پانی استعمال کرنا بند کر دوں, میں تو اپنا جو ہے پمپ بور کر لوں گی لیکن وہ پانی کو ہاتھ نہیں لگاؤں گی. ڈرٹی واٹر, گندا, دوسروں کے گھروں کے کپڑے دھلا ہوا پانی, صابن کا پانی. شکر ہے میں نے ابھی یہ نہیں کہا کہ ٹوائلٹ سے بھی نکلا ہوا پانی جائے. یا ریسائکلنگ میں تو آئے گا نا, وہ بھی آئے گا, وہ بھی آئے گا. آپ کہیں گے سر بند کرو, کیا کیا کیسی باتیں آپ کر رہے ہو, بس کرو یہ ہاں کہ آپ ایسا گندے پانی کی بات کر رہے ہیں. ہاں لوگوں کے گھروں سے جو باتھ روم سے پانی آ رہا ہے وہ ہمیں پلاؤ گے آپ, ہمیں نہیں سننا یہ لیکچر. ٹھیک ہے, اوم شانتی. نہ سنے تو نہ سنے, اوم شانتی. یا وہ بارش کا تو جو ہے نا وہ پانی اس کو جو ہے وہ کیا کہتے ہیں, ہاں واٹر, وہ رین ہارویسٹنگ, واٹر ہارویسٹنگ, رین ہارویسٹنگ ہے وہ کرتے ہیں نا اس کو. وہ تو دیکھو اچھا ہے, ویسے ہی صاف پانی ہے. آپ کو شاید پتا نہیں ہے کہ سمندر میں جو لوگ ٹریول کرتے ہیں جاتے ہیں وہ رین ہارویسٹنگ کر کے ہی پانی لیتے ہیں. یعنی اگر آپ نے ایسی ایڈونچرز پڑھی ہوں کہیں تو جیسے جو ہے سمندر میں بارش ہوتی ہے تو جتنا ہی پانی اس جہاز کے اوپر تک پڑ رہا ہے اس کو کنزرو کر لیا جاتا ہے, کیونکہ سمندر میں صرف پینے کا وہی پانی ہوتا ہے اور سمندر کا پانی تو آپ پی نہیں سکتے نا. وہی بات ہے نا, دیر از واٹر, واٹر ایوری ویئر, ناٹ اے ڈراپ ٹو ڈرنک. سمندر کے اندر پانی ہی پانی آپ کے چاروں طرف ہے لیکن آپ وہ ایک بوند بھی نہیں پی سکتے ہیں. تھینک یو ویری مچ, تھینک یو ویری مچ, اوم شانتی.
اچھا لگا, ویری گڈ. میں یہ کہنا چاہتا ہوں, کہوں گے اچھا لگا کہ ہاں نہیں, بہت اچھا لگا. بابا کہتے ہیں کہ ہر پرستھتی کے لیے تیار ہو, کبھی بھی کچھ بھی ہو سکتا ہے. گلیانی صاحب کے ساتھ وہی ہوا, جب یہ یہاں آئے تو دو لیکچر ایسے تھے, سیما بہن جو ہے وہ اس کا لیکچر دیا ہوا ہے, تو اس کا دو دن پہلے ٹیلی فون آیا کہ ہماری کوئی گورنمنٹ کی ٹریننگ ہے, میں نہیں آ سکتی, ہمارے پاس کوئی آلٹرنیٹو نہیں ہے, ایک ہی ہنومان ہے. تو ہم نے کہا بھائی صاحب یہ دو ٹاپک ہیں, اب کس کس کو ہم ریکویسٹ کریں. کہ ڈونٹ وری, اور بھی کوئی ہو ایسا ہو تو میں لے سکتا ہوں. آج کی بات انہیں بتائی دی تو بہت بہت ایک بار پھر ہم زوردار تالیوں سے آپ کا دھنیواد کرتے ہیں. ایک انفارمیشن, ایک دو انفارمیشن میں دے رہا ہوں آپ کو. آپ آج یا صبح اپنے گھر ٹیلی فون کرنا, اس لیے نہیں کہ آپ ٹھیک ٹھاک ہیں, وہ ٹھیک ہی ہیں, لیکن بہت سارا کو بکس نہیں ملی, انرولمنٹ نمبر نہیں ملا, شاید آ گیا ہو, لیکن پھر بھی اگر آپ کو نہیں ملا ہے, بکس نہیں پہنچی ہے, تو میں ایک نمبر دے رہا ہوں آپ کو. پانڈونی بھائی کو آپ ٹیلی فون کرتے ہیں وہ نہیں اٹھاتا ہوگا, کیوں کہیں نہ بھی بیزی رہتا ہے, وہ انفارمیشن بھی نہیں پوری دیتا ہوگا کہ اس کے پاس سارا ریکارڈ نہیں رہتا. لیکن ایک سندل بھائی ہے جو ان کے آفس میں بیٹھتا ہے, وہ آپ کو اپ ڈیٹ انفارمیشن دے گا. اس نے کوریئر کروایا ہے, یہ ایک بتائے گا اس دن کوریئر ہوا ہے, اس کوریئر والے کو ہم نے دیا ہے, اس کی رسید, اس کی ڈیٹ آپ کو بتائے گا, اور وہ کہاں تک پہنچ گیا ہے وہ بھی آپ کو دے گا. تو وہ نمبر آپ ایک بار نوٹ کر لیں. اس کے بعد بھی پورے جب تک آپ یہ ڈپلوما اور ایم ایس سی کریں گے, کوئی بھی انفارمیشن لینی ہو, کہیں بھی کوئی جانے کی ضرورت نہیں ہے, اس نمبر پر آپ ٹیلی فون کریں, آپ کو ساری انفارمیشن مل جائے گی. ایک تو وہ نوٹ کر لیں آپ, 098 سندل بھائی, سندل ایس اے این ڈی آئی ایل, 0989488 1278, اس کو ہی آپ ٹیلی فون کریں, مارننگ 10:30 ٹو ایوننگ 5:30, اس کے بیچ میں وہ آفس میں رہتا ہے. سندل ایس اے این ڈی آئی ایل, मतलब वहां का तमिलनाडु के नाम है ये, तो क्लियर हो गया आपको। दूसरा, कल अनाउंस कर देंगे, परसों तो आपकी पिकनिक है, शाम को देखें कोई एक आधा सेशन लेंगे और उसमें टॉपिक्स आप आज या कल में देख लेना वो कौन सा लेना है, आपके पास लिस्ट आ गई है, और उसके बाद कल या परसों बैठकर दो तीन की टीम होगी यहां और उसमें हम डिसाइड कर लेंगे कि वो टॉपिक आप ले सकते हैं, वो अप्रूव भी हो जाएगा नहीं हो जाएगा, उसके बाद ही आप फॉर्म भरकर और वहां भेजेंगे उसकी 3 कॉपी। ठीक है, थैंक यू वेरी मच। और अभी आदरणीय सविता बहन जी, आप पहले मिल चुके हैं, पहले बहुत सारे इन्होंने करवाए हैं, आपको बहुत सारे लेसन करवाए हुए हैं, जो आपका पर्सनल प्रोग्रेस मैनुअल है जिसके आप मॉर्निंग में शिकायत कर रहे थे कि हो नहीं रहा है, तो आज वो कुछ एक्सरसाइज लेंगी। वैसे तो 2-4 एक्सरसाइज हो जाए तो आपको आइडिया लग जाएगा कि वो एक्सरसाइज लेंगी, आपको मेडिटेशन भी करवाएंगी और कैसे आपको मेडिटेट करना है, क्या लिखना है और किस तरह से वो भरना है। लेकिन इस कॉपी के ऊपर आप नहीं भरेंगे, आप अलग से एक पेज के ऊपर भरेंगे, तो 3-4 एक्सरसाइज वह करवाएंगी। मैं आपका भी स्वागत करता हूं, 1000-2000 तालियों से आपका स्वागत है, स्वागत है, स्वागत है। धन्यवाद। ओम शांति।